नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 18 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
गुमा एयरको विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना हुँदा चालकको ज्यान गयो, दुईजना घाइते।
प्रधान न्यायाधीश कार्कीमाथिको महाभियोग फिर्ता गर्ने सहमतिपछि संसद बैठक शुरू। पहिलो चरणको चुनावमा धाँधली भएको बारे छानबिन गर्न संसदीय समिति गठन।
दोस्रो चरणको चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाई। मधेसी मोर्चालाई पनि चुनावमा सहभागी गराउन तीन ठूला दलले पहल गर्ने।
अफगानिस्तानको खोस्टमा प्रहरीको गाडीलाई लक्षित गरी आत्मघाती विस्फोट, 13 जनाको ज्यान गयो।
र ललित स्मृति फुटबलमा पनि आर्मीको विजय शुरूआत।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
फिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। दुर्घटनामा जहाजका पाइलट पारस राईको ज्यान गएको प्रहरीले जनाएको छ। को पाइलट सृजन मानन्दर र विमान परिचारिका प्रज्ञा महर्जन घाइते हुनु भएको छ। घाइते 2 जनाको पासाङ ल्यामु अस्पताल लुक्लामा उपचार भइरहेको छ। राईको उपचारका क्रममा लुक्लामा नै ज्यान गएको हो। खराब मौसमका कारण घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउन सकिएको छैन। मौसम खुल्नासाथ घाइतेलाई काठमाडौँ पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको भए पनि मौसम खराब भएपछि काठमाडौँ पठाउन नसकिएको सोलुखुम्बुका प्रमुख जिल्लाधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो। काठमाडौँबाट गएको गोमा एयरको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शी आङ फुर्बा शेर्पाका अनुसार विमानस्थलको तल्लो भित्तामा ठोकिएको विमान टुक्रिएर नजिकैको खोल्सामा खसेको हो।
विकासको पहल, चुनावी चहल पहल।
संसदले वैशाख 31 गते भएको स्थानीय तहको चुनावमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेश गर्न 5 सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ। व्यवस्थापिका संसदको आज बसेको दोस्रो बैठकले पहिलो चरणको चुनावमा धाँधली भएको बारेमा छानबिन गर्न समिति गठन गरेको हो। प्रमुख तीन दलका शीर्ष नेताबीच भएको सहमतिपछि संसद बैठकको शुरूमा नै छानबिन समिति गठन सम्बन्धी प्रस्ताव पेश भएको हो। समितिमा नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशी, नेकपा एमालेका राजेन्द्र प्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका रामनारायण बिडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भास्कर भद्रा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका डाक्टर सुबोध कुमार पोखरेल हुनुहुन्छ। प्रमुख प्रतिपक्ष एमाले गत वैशाख 31 गते 34 जिल्लाका 283 स्थानमा भएको स्थानीय चुनावका क्रममा केही जिल्लामा धाँधली भएको भन्दै छानबिन हुनुपर्ने माग गर्दै आएको थियो। संसदीय छानबिन गर्ने, प्रधान न्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग फिर्ता लिने लगायतका सहमति भएपछि एमाले संसद चल्न दिएको हो। आज बसेको तीन दलको बैठकमा महाभियोग फिर्ता लिने सहमति भएको थियो। तीन दलको बैठकपछि जानकारी दिँदै नेकपा एमालेका नेता माधव कुमार नेपाल,
निर्वाचनसित सम्बन्धित विषयमा चाहिँ एउटा कार्यदल गठन गर्ने कुरामा सहमत हुनुभएको छ। जुन मुद्दाको मामिलामा मुद्दा टिकापुरको घटनाको बारेमा त्यसमा चाहिँ दोषीलाई चाहिँ हामीले हटाउने होइन, हामी क्लियर गरिदिन्छौँ भनेर भन्नुभएको छ। महाभियोगको बारेमा फिर्ता लिने कुरालाई वचन दिनुभएको छ। राष्ट्रिय सहमतिको सरकारका कुराहरू पनि उठेका छन्, त्यसबारेमा अब समय समय छ।
तीन दलसँगको सहमतिपछि आज बसेको पहिलो बैठकले आर्थिक वर्ष 2074-75 लागि नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएको थियो। संसदमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ। छलफलमा सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताए भने प्रतिपक्ष नेकपा एमालेका सांसदले नीति तथा कार्यक्रममा टिप्पणी गर्नु आवश्यक नरहेको बताए।
नेकपा एमालेका विद्या सुन्दर साक्य काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने निश्चित भएको छ। अब 14 र 16 नम्बर वडाको मतगणना गर्न बाँकी रहँदा साक्यले निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वार राजुराज जोशीको भन्दा 21,000 भन्दा धेरै मत ल्याउनु भएको छ। एमालेका विद्यासुन्दर साक्यले 66,044 मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका राजुराज जोशीले 45,123 मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। साक्यको विजय निश्चित भएकाले एमालेका कार्यकर्ताले मतगणना भइरहेको स्थल राष्ट्रिय सभागृह बाहिर जुलुस पनि निकालेका छन्। त्यस्तै काठमाडौँ महानगरपालिकाको मेयरमा विवेकसिंह नेपालीकी रञ्जु नेउपानेले अहिलेसम्म 23,200 र साझा पार्टीले 18,903 मत पाएको छ। माओवादी केन्द्रले भने 8,032 मत ल्याएको छ। त्यस्तै उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी पनि विजय हुने पक्का देखिएको छ। उहाँले 57,025 मत प्राप्त गर्नुभएको छ। एमाले राप्रपा गठबन्धनका राजाराम श्रेष्ठ 34,230 मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। आज मध्यराति अथवा भोलि बिहानसम्ममा काठमाडौँको अन्तिम परिणाम आउने मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो।
यस्तै भरतपुर महानगरपालिकामा एमालेका देवी गेवाली 1430 मतले अघि हुनुहुन्छ। उहाँले 38,567 मत ल्याउनु भएको छ भने कांग्रेस माओवादी केन्द्र गठबन्धन कि रेणु दाहालले 37,137 मत ल्याउनु भएको छ। भरतपुरको वडा नम्बर 22 एमालेको प्यानल नै विजय भएको छ। यस्तै भक्तपुरको चाङ्गो नारायण नगरपालिकाको मेयरमा एमालेका सोम मिश्रले अग्रता लिनु भएको छ।
निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको चुनावको सबै तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले दोस्रो चरणको चुनावका लागि सुरक्षाकर्मी बाहेक झण्डै 1,00,000 कर्मचारी खटाउने जानकारी दिनुभयो। प्रवक्ता शर्माले केन्द्रबाट मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचन बन्दोबस्तीका सबै सामान सम्बन्धित जिल्लामा पुर्याइसकिएको बताउनु भएको छ। उहाँका अनुसार दोस्रो चरणको चुनावमा सुरक्षाकर्मी बाहेक 95,931 कर्मचारी खटिनेछन्। चारवटा प्रदेशका 43 जिल्लामा जेठ 6 गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ। स्थानीय तहमा मतदान अधिकृतको कार्यालय जेठ 15 गतेदेखि खोलिनेछ। यसैबीच निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदाता शिक्षालाई अझै प्रभावकारी बनाउने बताएको छ। पहिलो चरणको स्थानीय तहको चुनावको अनुभवका आधारमा आयोगले दोस्रो चरणको चुनावमा नमूना मतपत्रबाट मतदान गर्न सिकाउनुका साथै मतदान केन्द्रहरूमा सक्कली मतपत्रमा रहेको मतदान चिन्हका आधारमा जानकारी दिने व्यवस्था समेत गरिने आयोगका सहसचिव नवराज ढकालले बताउनुभयो।
तीन ठूला दलले मधेसी मोर्चालाई पनि चुनावमा सहभागी गराउनको लागि पहल गर्ने भएका छन्। आज भएका तीन दलको बैठकमा मधेसी दलले पनि चुनावमा भाग लिउन् भनेर सबै दलले पहल गर्ने सहमति भएको बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
अहिले राजपाले हिजोको बैठकबाट जुन वक्तव्य जारी गरेको छ त्यस बारेमा संक्षिप्त चर्चा भयो र उहाँहरूलाई पनि अझै यो निर्वाचनमा सहभागी हुनका निम्ति अनुरोध गर्ने जोड गर्ने र त्यसको निम्ति प्राविधिक रूपले उहाँहरूले निर्वाचनको मनोनयन गर्नका निम्ति आवश्यक केही प्राविधिक पक्ष हस्ताक्षर जस्ता कुराहरूमा केही मिलाउनुपर्छ भने निर्वाचन आयोगसँग समेत सल्लाह गरेर त्यो कुरामा चाहिँ सरकारले पहल कदमी गर्ने तीन पार्टीको बीचमा पनि सहमति भएको छ। तर त्यो राजपाले निर्वाचनमा सहभागी हुने सुनिश्चितता हुन्छ भने प्राविधिक कारणले चाहिँ कुनै समस्या नहोस् भन्ने बारेमा चाहिँ सरकार र पार्टीहरू तयार छन्।
स्थानीय तहको संख्या थप्ने निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोले पुरानै संख्यामा चुनाव हुन सक्ने उहाँले बताउनुभयो। तर राष्ट्रिय जनता पार्टीले भने स्थानीय तहको संख्या नबढ़ाएसम्म र नयाँ चुनाव चिन्ह नदिएसम्म चुनावमा भाग नलिने अडान राखेको छ। आज नेपाली कांग्रेसका नेताहरूसँग पार्टी कार्यालय सानेपामा भएको छलफलमा संविधान संशोधन, स्थानीय तहको संख्या बढ़ाउने र नयाँ चुनाव चिन्ह नपाएसम्म चुनावमा भाग नलिने र चुनाव हुन पनि नदिने अडान उनीहरूले दोहोर्याएका हुन्। प्रतिक्रिया दिँदै राजपाका नेता राजेन्द्र महतोले सर्वोच्चले जसरी भए पनि आफूहरूलाई चुनावमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको बताउनुभयो।
अब त हामीलाई सर्वसर्व कुरा थाहा छैन, हामीलाई शङ्का बनाउनु पर्यो, कसरी बनाउने त सरकार जानु, त्यो कहिले अदालतले रोक्ने, कहिले सरकारले रोक्ने, कहिले कानूनले, कहिले संविधानले, हामीलाई थाहा छैन। जहाँ जहाँ चाहिँ सुधार गर्नुपर्छ गर्नु पर्यो, गरेर शङ्का बनाउनु पर्यो, त्यति हामीले भने हो। मुद्दा मामला फिर्ता गर्नु पर्यो, निर्वाचनको वातावरण बनाइदिनु पर्यो, हामी पनि चुनावमा जान दिनु पर्यो। अब त्यो चुनावमा जानलाई वातावरण बनाउनु पर्यो, त्यसको लागि संविधान संशोधन गर्नु पर्यो, गाउँपालिका नगरपालिकाको संख्या के अरे जनसङ्ख्याको आधारमा बनाउनु पर्यो।
कांग्रेसले भने मधेसी मोर्चाको मागबारे सत्ता साझेदार माओवादी र प्रतिपक्ष नेकपा एमालेसँग छलफल गर्ने जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले, यो आस्वा भनेको के हो?
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपाल भर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्वा प्रणालीमा आबद्ध हुने। आस्वा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले गोमा एयरको विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना हुँदा चालकको ज्यान गयो, दुईजना घाइते, प्रधान न्यायाधीश कार्कीमाथिको महाभियोग फिर्ता गर्ने सहमतिपछि संसद बैठक शुरू, पहिलो चरणको चुनावमा धाँधली भएको बारे छानबिन गर्न संसदीय समिति गठन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। राष्ट्रिय मानवाधिकार आयोगले आज आफ्नो 17 वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार मानवाधिकारको संरक्षणमा पूर्ण रूपमा जिम्मेवार भएर लागेको बताउनुभयो। प्रधानमन्त्री दाहालले आयोगको स्वतन्त्रतामा सरकारले कहिले हस्तक्षेप नगरेको र नगर्ने प्रतिबद्धता पनि जनाउनुभयो। मानवाधिकारको प्रत्याभूतिको लागि स्थानीय तहको चुनावले विशेष पूर्वाधार तयार पारेको भन्दै प्रधानमन्त्री दाहालले चुनावपछि मानवाधिकारबाट वञ्चित भएका सीमान्तकृत महिला, जनजाति, सबैको अधिकारको रक्षा हुने दावी गर्नुभयो।
हालै सम्पन्न भएको स्थानीय तहको प्रथम चरणको निर्वाचनले देशको शासन प्रणालीमा सहभागी भई आफ्नो भाग्य आफै निर्माण गर्नको लागि नेपाली जनतालाई सक्षम तुल्याइएको छ। मानव अधिकारको प्रत्याभूतिको लागि यसले विशेष पूर्वाधार र वातावरण निर्माण गर्नेछ भन्ने मैले विश्वास लिएको छु।
जस्तोसुकै अवस्थामा पनि सरकारले आयोगलाई सहयोग गरेको प्रधानमन्त्रीको दावी छ। त्यस्तै आयोगका प्रमुख अनुपराज शर्माले नेपालमा मानवाधिकार उल्लंघनका घटना तुलनात्मक रूपमा घट्दै गएको बताउनुभयो। त्यस्तै अपराधीलाई राजनीतिक दलको सिफारिशमा उन्मुक्ति दिँदा राजनीतिमा अपराध बढ़दै गएको उहाँको भनाई थियो।
मुद्दाहरूलाई राजनीतिक आवरण दिएर फिर्ता लिने परम्पराले राजनीतिमा अपराधलाई संस्थागत गर्दै लगेको देखिन्छ। यस्ता क्रियाकलाप तत्काल अन्त गर्न सबै राजनीतिक नेतृत्वहरूले दायित्वबोध गरी थप संवेदनशील हुन आवश्यक छ।
वार्षिकोत्सवका अवसरमा यो वर्षको स्वर्गीय दयाराम परियार मानवाधिकार स्मृति सम्मान उदयपुरमा काम गर्ने नवजुल खान र सप्तरीमा काम गर्ने बलदेव रामलाई प्रदान गरिएको छ।
नेपाली कांग्रेसका नेताहरूले असन्तुष्ट सबै पक्षलाई मिलाएर चुनाव गराउने जिम्मा पार्टीको काँधमा आएको बताएका छन्। नेपाल प्रेस युनियनको 26 स्थापना दिवसका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले हरेक संकटमा कांग्रेसले देशलाई पार लगाएको भन्दै दोस्रो चरणको चुनाव गराउने अहिलेको जिम्मेवारी पूरा गर्ने बताउनुभयो। संविधान संशोधन गरेर भए पनि जायज माग पूरा गरेर संविधान कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो।
ताप्लेजुङका 31 मतदान केन्द्रलाई अति संवेदनशील केन्द्र घोषणा गरिएको छ। 73 ठाउँका 105 मतदान केन्द्र मध्ये 31 अति संवेदनशील केन्द्रका रूपमा छुट्याइएको हो। जिल्ला निर्वाचन कार्यालयले आज विभिन्न सरोकारवाला निकायसँग गरेको छलफलमा अति संवेदनशील केन्द्रमा नेपाल प्रहरीका 5 जना, म्यादी प्रहरी 6 जना र एउटै स्थानमा धेरै केन्द्र भएमा थप नेपाल प्रहरी 1 जना रहने व्यवस्था गरेको जनाएको छ।
निजामती कर्मचारीले न्यूनतम 500 मेगावाट क्षमतासम्मको जलविद्युत आयोजना बनाउनु पर्ने प्रस्ताव गरेका छन्। निजामती कर्मचारीले आफ्नो क्षमता विकास तथा आर्थिक समृद्धिका लागि 500 मेगावाट क्षमताको आयोजना अगाडि बढ़ाउन दिन र त्यसको नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। नेपाल निजामती कर्मचारी संघका अध्यक्ष सुभाष देवकोटा सहितको टोलीले उप प्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर कर्मचारीलाई जलविद्युत आयोजना बनाउन दिन आग्रह गरेका हुन्। अध्यक्ष देवकोटाले उज्यालो नेपाल अभियानलाई सरकार साकार बनाउन निजामती कर्मचारीका तर्फबाट पनि केही सहयोग होस् भन्ने हेतुले अर्थ मन्त्रालयसँग त्यस्तो प्रस्ताव गरिएको बताउनुभयो।
इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजानको तरावी आजदेखि शुरू भएको छ। नेपालगंजका मुस्लिम अगुवा हाजी सकिल अहमद कादरीका अनुसार भोलिदेखि रमजानको रोजा शुरू हुनेछ। मुस्लिम बाहुल्य अरू देशमा आजदेखि नै रमजान शुरू भए पनि नेपालमा हिजो बेलुका चन्द्रमा नदेखिएका कारण भोलिदेखि रमजान शुरू हुन लागेको हो।
जिल्ला कृषि विकास कार्यालय लमजुङले किसानलाई उन्नत जातका धानको बिउ वितरण गरेको छ। कार्यालयले 50-75% अनुदानमा किसानलाई धानको बिउ वितरण गरेको हो। कार्यालयले धानको बिउसँगै भण्डारण गर्ने ड्रम अर्थात सिपबिन पनि वितरण गरेको जनाएको छ।
जनावरलाई थापेको विद्युतीय धरापमा परी सर्लाहीको नेत्रगंजमा 1 जनाको ज्यान गएको छ। विद्युतीय धरापमा परेर लालबन्दी नगरपालिका 1 नेत्रगंजकी टुलकीमाया बोमजनको ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
मेरो पनि भन्नु छ।
लुक्लामा आज विमान दुर्घटना भएको खबर पढेर इलाइट आकाश ट्वीट गर्नुहुन्छ, उफ, नेपालको हवाई यात्रा सम्झिँदा कहाली लाग्छ, बाटो पनि त्यस्तै, कहिलेसम्म हो हामीले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने।
गन खालिङ राई फेसबुकमा लेख्नुहुन्छ, मौसम खराब हुँदाहुँदै उडाउनु गलत हो, ज्यानभन्दा पैसा ठूलो होइन भन्ने विमान कम्पनीहरू बुझुन्।
सरकारले महाभियोग प्रस्ताव फिर्ता लिएपछि एमाले संसद चल्न दिएको खबरमा बोम कुंवर थापा फेसबुकमा लेख्नुहुन्छ, प्रेम र युद्धमा हरेक कुरा सम्भव र स्वीकार्य हुन्छ भनेको सुनेको थिएँ, अबदेखि अर्को कुरा पनि थपियो, प्रेम र युद्धमा मात्रै होइन राजनीतिमा पनि सबै कुरा सम्भव र स्वीकार्य हुने रहेछ, जसो पनि गर्न मिल्ने गजब सभा राजनीति।
प्रहलाद बास्तोलाले फेसबुकमै लेख्नु भएको छ, हो यसै गरी सबैको सहमतिमा कुनै एउटा पार्टीलाई 5 वर्ष सरकार चलाउन दिए देशले पक्कै विकासको फड्को मार्ने थियो, तर यहाँ त 9-9 महिनामा सरकार फेरबदल हुन्छ अनि कसरी देशले निकास पाउँछ।
दवाडी जीवनले फेसबुकमै लेख्नु भएको छ, खोइ यो कार्यपालिका र न्यायपालिकाको रेस कसले केका लागि गरेको रहेछ बुझ्नै सकिएन।
अनि रमेश राज भट्ट फेसबुकमा लेख्नुहुन्छ, व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर देश र नागरिकको हितमा काम गर्ने नेताको अभाव भइरहेको बेला तमिलो पानीमा माछा मार्ने भने जस्तै फाइदा उठाउनेहरू धेरै हुन्छन्, त्यसैले सचेत हुनुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू टंक ढकाल र सुजाता खत्री, सुधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-59-301।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-1000-19।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक राइजिंग टु सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। अफगानिस्तानको पूर्वी शहर खोस्टमा आत्मघाती कार बम विस्फोट हुँदा कम्तीमा 13 जनाको ज्यान गएको छ। घटनामा अरू केही घाइते भएका छन्। घाइते हुनेमा 2 बालबालिका पनि रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रमजान महिनाको पहिलो दिन खोस्ट शहरको मध्यभागमा प्रहरीको गाड़ीलाई लक्षित गरी आत्मघाती कार बम विस्फोट भएको हो। घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन, तर तालिबान वा इस्लामिक स्टेट आईएसले विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ। अफगानिस्तानका विभिन्न ठाउँमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ़ेको छ, त्यसमा धेरैजसो घटनामा तालिबानको संलग्नता रहँदै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। गएको संस्करणको विजेता नेपाल आर्मीले 18 वर्ष मुनिको दोस्रो ललित स्मृति च्याम्पियनशीपमा विजय शुरूआत गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आज आर्मीले सुदूरपश्चिमाञ्चललाई 2-0 हराएको हो। एन्फा कम्प्लेक्स 7-2 बाटोमा भएको खेलमा आर्मीलाई जिताउन विश्वास उदास र दोर्जे तामाङले गोल गरे। आजै भएको अर्को खेलमा झापा 11 र च्यासल युथ क्लबले 1-1 गोलको बराबरी खेलेका छन्। दिशान्त राईको गोलमा झापाले खेलमा अग्रता लिएको भए पनि मिङमा तेन्जिङले इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा पुर्याए। आजदेखि शुरू भएको प्रतियोगितामा 16 टीम सहभागी छन्। प्रतियोगिताको विजेताले 3 लाख रूपियाँ र उपविजेताले 1.5 लाख रूपियाँ पाउनेछन्।
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा सुदूरपश्चिमाञ्चलको टीमलाई 8 विकेटले हराउँदै आर्मी समूह बीबाट सेमी फाइनलमा पुगेको हो। 51 रनको झिनो लक्ष्य आर्मीले 6 ओभर 3 बलमा भेट्टायो। यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले 22 ओभर सबै विकेट गुमाएर 50 रन बनाएको थियो। समूह चरणको अन्तिम खेलमा भोलि आर्मी र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। पुलिस पनि सेमी फाइनलमा प्रवेश गरिसकेको छ।
र एफए कप फुटबलको फाइनलमा आज राति आर्सेनल र चेल्सी बीच प्रतिस्पर्धा हुँदैछ। आर्सेनलको मैदान वेम्बलीमा रंगशालामा हुने खेल राति 10:15 शुरू हुनेछ। प्रिमियर लीग च्याम्पियन चेल्सी एफए कपको उपाधि पनि जित्दै यो सिजनलाई थप उपलब्धिमूलक बनाउने लक्ष्यका साथ मैदान उत्रिँदैछ। खबरको सिलसिला यति नै। आज शनिबार सधैँको शनिबार जस्तै रंग दर्पणको पालो। रंग दर्पण लिएर आइपुग्नु भएको छ साथी मदन पौड्याल।
आजको रंग दर्पण चुनावी उत्सवमा घन्किएका बाजामा केन्द्रित छ। गएको वैशाख 31 गते चुनाव भएका स्थानीय तहमा विजय उत्सव अझै सेलाएको छैन। निर्वाचित जनप्रतिनिधि बधाई र शुभकामनासँगै विजय उत्सवमा रमाइरहेका छन्। विजय उत्सव मनाउँदा नारा जुलुस र अबीर जात्रा गर्दै बाजा गाजा पनि बजाउने गरिन्छ। उम्मेदवारी दर्ता गर्ने बेला पनि केही उम्मेद्वारले यसै गरी बाजा बजाए। चुनाव प्रचारको बेला चाहिँ गीत संगीत धेरै बज्यो। अहिले दोस्रो चरणको चुनावमा उम्मेदवारी दर्ता र प्रचार प्रसार बाँकी नै रहँदा पहिलो चरणमा चुनाव जित्नेहरूको खुसियालीमा गाउँटोल र सड़कमा बाजागाजा बज्ने गरेको छ। यो खुसियालीमा बजाइएको बाजा हो, एउटै बाजा जुन खुसीमा पनि बज्छ, शोकमा पनि बज्छ, सुखमा पनि बज्छ अनि दुःखमा पनि बज्छ। चुनाव जितेको खुसियालीमा वीरता झल्काउने गरी वीर रसमा बाजा बजेका हुन्। कतै पञ्चै बाजा घन्किए त कतै धा बाजा धिमे बाजा बजे। आयातित ब्यान्ड बाजादेखि नेपाली मौलिक लोक बाजा विजय उत्सवमा बजेका छन्। अहिले पनि गाउँघरतिर ढोलक टेम्पो नरसिङ्गा झ्याम्टा झ्याली दमाहा बजेपछि विवाह वा अरू उत्सवको झल्को आउँछ। व्रतबन्ध सप्ताह विवाह जस्ता शुभ कार्यमा प्रयोग हुने लोकबाजा अहिलेका पुस्ताले विरलै सुन्न र देख्न पाएका हुन्छन्। तर 20 वर्षपछि भएको स्थानीय चुनावले फेरि एकपटक यस्ता बाजा सुन्ने मौका मिलेको छ। नेपाली लोकबाजाहरू कुनै फुकेर बजाइन्छ भने कुनै रेटेर, यसै गरी कुनै ठटाएर बजाइन्छ भने कुनै पिटेर, विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न जातिका विभिन्न संस्कारमा प्रयोग हुने अनगिन्ती बाजा छन्। नेवार जातिमा सबैभन्दा धेरै 57 बाजा छन्। दमाई जातिका 27 र थारूका 22 बाजा छन् भने जात जातिगत बाजाहरू पनि चलनमा छन्। यसपालिको चुनावमा जात जाति समुदाय विशेषमा प्रचलित बाजा पनि बजेको सुनियो। नेपाली लोकबाजा संग्रहालयका अध्यक्ष एवं बाजा विज्ञ रामप्रसाद कणेल।
मंगलको लागि, शुभ कर्मको लागि, असल कामको लागि हो। के छ मान्छे प्रयोग गर्छ भने ऊ त आनन्दित छ, त त्यो त रोक्न सक्दैन नि। यदि त्यसै गरेर चुनावी र्याली जस्तो चारवटा झन्डा चारपट्टि मोटरसाइकलमा राखेर अथवा गाडीमा ओर गरेर ट्याँ 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 हर्न बजाएर हिँडेको भए के मजा हुन्थ्यो? हुँदैन थियो। तर बाजा बजाएर हिँड्ने सालिन देखियो र मान्छेले सुन्ने मान्छेले पनि सायद त्यो पार्टीले भोट नदिए होला अथवा दिएको होला, उसलाई के छ भने त्यसबाट पोजिटिभ फिलिङमै आउँछ क्या। त्यसले बाजाले मान्छेलाई सधैँ पोजिटिभै मात्रै दिन्छ, राम्रै कुरो दिन्छ, शान्तिको लागि दिन्छ, आनन्दलाई दिन्छ। र मान्छेलाई के छ भने यो उन्माद कम गर्नलाई बाजाले गर्छ र त्यही देखियो चुनाव यो पछिको र्यालीमा बाजाहरू बजाएर गर्छ।
मानिसको जन्मदेखि मृत्युसम्म विभिन्न संस्कार र उत्सवमा प्रयोग हुने बाजालाई नौमती बाजा, पञ्चै बाजा, लोकबाजा जस्ता समूहमा विभाजन गरिएको पाइन्छ। फुलमाला र अबीरसहित निर्वाचित जनप्रतिनिधिले बाजा नै बजाएर विजय उत्सव मनाए, यो सुखद पक्ष हो। खुसियालीमा पनि साथ दिने, दुःखमा पनि नभई नहुने, हाम्रो संस्कार र संस्कृतिसँग जोडिएका यस्ता बाजाको संरक्षणमा निर्वाचित जनप्रतिनिधिले पनि पहल र अग्रसरता लिनु आवश्यक छ भन्नुहुन्छ बाजा विज्ञ रामप्रसाद कणेल।
यदि अहिले नयाँ जनप्रतिनिधिले यदि बुझ्नियो भने उनीहरू वास्तवमा बाजा बजाएर उनीहरूको चाहिँ चुनावको खुसीको र्याली गरेका छ भने कमसेकम आफ्नो क्षेत्रमा एउटा लोकसङ्गीत कर्मीलाई कम्ती 5,000 रुपियाँ दियो, भत्ता दियो, 60,000 वर्ष केही पनि होइन नि, ट्याक्स छ, सब कुरा आउँछ, पैसा घर भाडाको यताउति अरू छ नि, विभिन्न स्रोतहरू छ, त्यसबाट अरू खर्च गर्ने, सभा सेमिनार गर्ने, अलिक गाडी चढ्ने, ती कुरा अलिक कम गर। र म आग्रह के गर्छु भने यदि राज्यले एउटा सङ्गीतलाई सङ्गीतकर्मीलाई बचाउनलाई त्यो गरे भने राज्य बाँच्छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
गुमा एयरको विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना हुँदा चालकको ज्यान गयो, 2 घाइते।
पहिलो चरणको चुनावमा धाँधली भएको बारे छानबिन गर्न संसदीय समिति गठन, प्रधान न्यायाधीश कार्कीमाथिको महाभियोग फिर्ता गर्ने सहमतिपछि संसद बैठक सुचारू।
दोस्रो चरणको चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाई, मधेसी मोर्चालाई पनि चुनावमा सहभागी गराउन 3 ठूला दलले पहल गर्ने।
अफगानिस्तानको कोस्टमा प्रहरीको कार्यालय लक्षित गरी आत्मघाती विस्फोट, 13 ज्यान गयो।
र ललित स्मृति फुटबलमा आर्मीको विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।